नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरेको स्वागत छ। कार्यक्रम श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी आज पनि प्रदीप नेपालको उपन्यास बर्बरिकको वाचन लिएर आएका छौं। बर्बरिक हामीले गएको साता तेस्रो श्रृंखलासम्म वाचन गरेर सुनायौं। आज हामीले बर्बरिकको चौथो श्रृंखला वाचन गर्नेछौं। यो उपन्यासभित्रको भूमिकामा लेखक लेख्नुहुन्छ, छ महिना थच्चेर बसे म, मेरो मनमा एउटा समग्र उपन्यास लेख्ने चाहना थियो। हिजोको संघर्षकालमा मैले रत्नकुमार बान्तवाको जीवनमा आधारित देउमाईको किनारमा र हरि नेपालको जीवनमा आधारित नवैलाउने फूल लेखिसकेको थिएँ। मदन भण्डारी, जीवराज आश्रित र मसँगै भएको बेला मेरो देउमाईको किनारमा उपन्यास पढेपछि जीवराज आश्रितले भन्नुभएको थियो, लौ साहित्य लेखनको जिम्मा तपाईँलाई भयो, हामीलाई पनि आफूसँगै लैजानुहोला। त्यति बेला हामी ठट्टाको हाँसो हाँसेका थियौँ, तर जिम्मेवारी हस्तान्तरण गरे जस्तो लागेको थियो मलाई उहाँहरूको हत्या भएपछि। यसको बाँकी भूमिकाका अंशहरू आउँदा साताहरूमा सुनाउँदै जानेछु। अहिले अब वाचन सुरु हुन्छ प्रदीप नेपालको उपन्यास बर्बरिकको चौथो श्रृङ्खला। राजाले धेरै सुनेका थिए भीष्मका बारेमा। भीष्म र बर्बरिक भन्ने दुईटा नाम एउटै व्यक्तिका हुन् भन्ने पनि राजालाई थाहा भइसकेको थियो। बर्बरिकलाई राजतन्त्रलाई तिरस्कार गर्ने जङ्गली मान्छेको रूपमा धेरै दरबारीहरूले परिचय दिएका थिए। केही केहीले त सधैँभरि खल्तीमा पिस्तौल बोकेर हिँड्ने आतंककारी पनि भनेका थिए। केही जर्नलहरूले बेलैमा यसको जरो खेलेन भने यसले मुलुकलाई कम्युनिस्ट बनाइदिन्छ भनेर बर्बरिकलाई मारेर राजतन्त्रको रक्षा गर्नुपर्छ भन्ने सल्लाह पनि दिएका थिए। तर मान्छेलाई मारेर राजतन्त्र बलियो हुन्छ भन्ने चेतनाबाट राजा नजारी दुरङ्गले बाहिरिँदै थिए। जर्नलहरूको सल्लाहमा उनले राजा भएको वर्षै दिनमा झापा जिल्लामा पाँचजना युवाहरूलाई राजतन्त्र जोगाउनै पर्छ भनेर मार्न लगाएका थिए। ओखलढुङ्गाको टिमुर बोटेमा पनि तिनले दुई दर्जन युवाहरूलाई राजतन्त्र जोगाउनकै लागि मार्न लगाएका थिए। तर ती दुवै हत्याकाण्डले राजतन्त्रलाई बलियो होइन कमजोर बनाउँदै लगेको थियो। जनमत सङ्ग्रहलाई राजाले यसै अर्थमा बुझेका थिए। आफ्नै शासनकालमा उनले कानुन मुताबिक भन्दै यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिएका थिए। तर कानुन मुताबिक भए पनि कानुन मुताबिक नभए पनि मारिएका मानिसहरू भूत भएर राजाको श्रीपेशमाथि सलबलाइरहे। जनरलहरूको लय लयमा जति मान्छे मार्दा पनि टाउकामाथिको श्रीपेशलाई हल्लाइरहने भूतको सन्त्रासले राजालाई पछिल्लो दिनमा चयनसँग निधाउन पनि दिएको थिएन। राजा जोसँग भेट्थे सबैले जय जयकार मात्र गरेको सुन्थे। हरेक हत्यापछि अराष्ट्रिय तत्त्वहरू समाप्त भएको प्रतिवेदन राजाको हातमा आउँथ्यो। तर कुनै पनि हत्यापछि अराष्ट्रिय तत्त्व भनिएकाहरूको सम्पूर्ण समाप्ति भएको रहरलाग्दो वाक्य राजाले सुन्न पाएका थिएनन्। मृत्यु र जनरलहरूको भाषाका अराष्ट्रिय तत्त्वका बीचमा कुनै सम्बन्ध भए जस्तो पनि राजालाई लाग्न छोडेको थियो। राजालाई लाग्थ्यो अरूले त कसैलाई मार्नु परेको छैन, मारिने प्रत्येक व्यक्ति मेरै आदेशमा मारिएको छ, ती मारिएकाहरूको आत्माले मलाई मात्रै सरापिरहेको छ। प्रत्येक हत्या आदेशपछि राजा मनशान्तिका लागि अगाउन्जी रक्सी पिउँथे, तर रक्सीको मताईले पनि उनलाई शान्ति दिँदैन थियो। राजा साह्रै ठूलो मान्छे भएको हुनाले उनले मन खोलेर कुरा गर्ने साथी पनि पाउँदैन थिए। भेटेका नेताहरूमा पनि सरकार सरकार भन्दै हिजोकै भाइ भारदारहरूको स्वभाव सिकेकाहरूको बाहुल्य थियो। आफ्नो निजी चेतना, आफ्नै परिचय बोकेको नेता खोजिरहेका थिए राजा, तर उनले लामै समयसम्म त्यस्तो नेता पाउनै सकेका थिएनन्। राजालाई लाग्यो यति बेला आफ्नो अगाडि बसेको मान्छे धेरै समयदेखि खोजिएको मान्छेको प्रतिमूर्ति हुने खालको छ। मेरा धेरै मानिसहरू भन्छन् तपाईँ राजतन्त्रको विरोधी हुनुहुन्छ, विरोधी मात्र होइन तपाईँहरू त राजतन्त्र समाप्तै गर्नुपर्छ भन्नुहुन्छ, राजतन्त्र समाप्तै नगरी नहुने कारण के हो? समतामूलक समाजमा विशेषाधिकार प्राप्त राजतन्त्र सुहाउँदिलो हुँदैन, बर्बरिकले सिधै राजाको अनुहारमा हेरेर भन्यो। हिजो राजतन्त्र मुलुकको संविधानभन्दा माथि मानिएको थियो, त्यसैले राजतन्त्रले विशेषाधिकार पाएको थियो। हिजो त्यो अस्पृश्य थियो, त्यसैले त्यो सामान्य जनताको चासोभन्दा बाहिरको थियो। चासोभन्दा बाहिर भएको हुनाले त्यसले जनताको जबरजस्तीको अभिवादन त पाएको थियो तर मनको सम्मान पाएको थिएन। अहिले राजतन्त्र संविधानको अङ्ग भएको छ, संविधानभित्र बसेको हुनाले यति बेला राजतन्त्र पनि जनताको चासो विषय बनेको छ। बिस्तारै राजतन्त्रले जनताको सम्मान पनि पाउन थाल्नेछ। बर्बरिक बोल्दा बोल्दै एकछिनका लागि अडियो। राजाले उसको भनाई कसरी ग्रहण गरिरहेका छन् भनेर जान्न उसले आफ्नो आँखालाई राजाको अनुहारमा गाड्यो, तर त्यो अनुहार भावहीन थियो। र पनि बर्बरिकले आफ्नो बोलीलाई ओह्राल्दै भन्यो, अहिले त सरकारलाई मेरो कुरा नमिठो लाग्न सक्छ, तर जनताबाट टाढा होइन, जनताको नजिक भएरै जनताको मन जित्न सकिन्छ, र यो काम सरकारबाट हुन सक्छ भन्ने मलाई लागेको छ। बर्बरिक सास फेर्न रोकियो। त्यति बेलै उसको मनले भन्यो, यो एकोहोरो भाषणको कुनै प्रभाव परिरहेको छ त? मनको प्रश्नको उत्तर दिनकै लागि बर्बरिकले राजालाई आफ्नो वार्तामा जोडाउन नयाँ प्रसङ्ग उठायो। नेपाल राष्ट्र निर्माण गर्ने क्रममा पृथ्वीनारायण शाहले सङ्घालेका अनुभवहरूलाई अहिले दिव्य उपदेश भनी सङ्कलन गरिएको छ। पृथ्वीनारायण शाहका उपदेश नेपाल राष्ट्र, नेपाली जनता र नेपाली दरबारको हितमा छन्। पृथ्वीनारायण शाहको त निष्कर्ष थियो, प्रजा मोटा भए दरबार बलियो हुन्छ। तर पृथ्वीनारायण शाहपछि कुनै पनि राजाबाट त्यो दिव्य उपदेशको अध्ययन गर्ने र त्यसलाई कार्यान्वयन गर्ने काम भएन। यो मेरा साना दुःखले आर्जन गरेको मुलुक होइन, सबै जातको साझा फुलबारी हो भन्ने जस्ता नीतिवाक्यहरू सधैँभरि नेपालको दरबारलाई बाटो देखाउने पथ प्रदर्शक हुनुपर्थ्यो, बीचमा यसो हुन सकेन। तपाईँ त कम्युनिस्ट, तपाईँको सिद्धान्तले पृथ्वीनारायण शाह हजुरका बारेमा यसरी बोल्न अनुमति दिन्छ? राजाको स्वरमा आश्चर्य मिसिएको थियो, गहिरो आश्चर्य। हाम्रो राजनीति सत्यप्रति समर्पित छ, बर्बरिकले वातावरण सहज छ भन्ने बुझेपछि भन्यो। हामी इतिहास खारेज गर्ने मान्यतामा छैनौँ, समय गतिशील छ, त्यसैले राजनीति पनि गतिशील हुनुपर्छ भन्ने हाम्रो सोच हो। गएको जनआन्दोलनले हामीलाई खण्डित नेपाल दिएको होइन, हामीले पूर्ण नेपाल नै पाएका हौँ। त्यो पूर्णताको इतिहासमा किरात राजा एलम्बर पनि हटाउनुपर्छ, चागुनारायण र मान्दे पनि हटाउनुपर्छ, पृथ्वीनारायण शाह र देवशमशेर पनि हटाउनुपर्छ भन्ने सोच राख्ने मानिसौँ हामीहरू। त्यसैले सरकार स्वयंले पनि इतिहासमा जीवित रहने सकारात्मक कामहरू गर्नुपर्छ भन्ने सुझाव यसै अवसरमा म दिन चाहन्छु। बर्बरिकले आफ्नो भनाई एकछिनका लागि सक्याएको थियो। राजाले लामै समयसम्म कुनै प्रतिक्रिया दिएनन्। सायद उनको मनले बर्बरिक बोलिरहोस् भन्ने सोचेको थियो कि, तर बर्बरिकले बोलेन। अब बर्बरिकको पालो सकिएछ भनेर राजाले भने, मैले आफ्ना सबैजसो अधिकारहरू तपाईँहरूलाई सुम्पिसकेको छु, पार्टीहरूको सिफारिस बाहिरको कुनै काम म गर्दिनँ भनेर पनि मैले भनिसकेको छु। फेरि पनि तपाईँहरू सन्तुष्ट भए जस्तो देखिनुहुन्न, खास गरेर तपाईँ र तपाईँको पार्टीका नेताहरू सन्तुष्ट हुनुहुन्न भन्ने समाचार मैले पाएको छु। सायद सरकारलाई चावेलको भाषणमा मरमसला दलेर सुनाइएको होला, बर्बरिकले मुसुक्क हाँसेर भन्यो। आँखा नचम्काई बक्सिस् भन्ने उसको एक हप्ता अगाडिको भाषण त्यति बेलाको सबैभन्दा चर्को र आकर्षक मानिएको थियो। सात दिनदेखि चोक चोकमा त्यो भाषणको क्यासेट बजिरहेको सुनिन्थ्यो। त्यो पनि एउटा हो, राजाले बहसमा भाग लिँदै भने, मैले सबै अधिकार छोडिदिएको छु, फेरि पनि त्यस्तो चर्को असन्तुष्टिको कारण मेरा लागि बुझ्न सकिने कुरो भइरहेको छैन। महाराज, बर्बरिकले गम्भीर स्वरमा भन्यो, आजको संविधानले राजालाई मानको स्थानमा राखेको छ, सम्पूर्ण कार्यकारी अधिकार त्यसले प्रधानमन्त्रीलाई जिम्मा लाएको छ, सरकारलाई मन नपरेका कुराहरू प्रधानमन्त्रीसँग सँगै बसेर सल्टाउन सकिन्छ, तर नागरिकहरूमध्ये सबैभन्दा माथिको कुर्सीमा बसेको, सम्मानको आसनमा बसेको महाराजले यो गर्नुहुन्छ र त्यो गर्नुहुँदैन भन्नु हुँदैन। धेरै टिप्पणी गरेपछि राजा अझै पनि राजनीति गरिरहेका छन् भन्ने गलत सम्प्रेषण जनतामा जान्छ। मैले यही कुरा चाबेलको भाषणमा भनेको हुँ, संवैधानिक राजाले राजनीति गर्नुहुँदैन संसदीय प्रजातन्त्रमा। राजनीति नै गर्ने हो भने दरबारको सुखशैल छोडेर हामी जस्तै भएर जनताको बीचमा जान सक्नुपर्छ भन्ने हाम्रो सोच हो। राजाले जिज्ञासु आँखाले आफूलाई हेरिरहेको देखेर बर्बरिकले कुरालाई कसरी अगाडि बढाउने भन्ने ढोका खोज्नै पर्ने अनुमान लगायो। भाषणको गुनासोपूर्ण जिज्ञासा समाप्त भइसकेको थियो, त्यसैले बर्बरिकले सरल भाकामा आफ्नो राजनीतिक मान्यतालाई अघि बढाउने निर्णय गर्यो मनमा नै। महाराज, हामीले पढेको ज्ञानले हामीलाई भन्छ यो पृथ्वी अहिले जस्तो देखिन्छ हिजो त्यस्तो थिएन, आज जस्तो छ भोलि त्यो पनि हुँदैन। विज्ञानले प्रमाणित गरेको विषय हो यो, पुराना पातहरू झर्छन् र नै नयाँ पालो लाग्छ। बुढा मरे भाषा सरे भन्ने पृथ्वीनारायण शाहको उक्तिलाई हामी सबैले स्मरण गरिरहनुपर्छ। मान्छे मर्छ तर देश मर्दैन, यो छोटो कुरा हो, जसरी मान्छे मर्छ कालान्तरमा त्यसै गरी अलि जीवित देखेकाहरू पनि हजार दस हजार वर्षपछि जीवित देखिने छैनन्। हाम्रा प्राचीन धर्मग्रन्थहरूले पनि भनेका छन् सम्पूर्ण जगत नाशवान छ, सम्पूर्ण जगत नै नाशवान भइसकेपछि हामीले आफू सधैँ बाँचिरहन्छौँ भनेर सोच्नु पनि हुँदैन। महाराज रहनुहुने छैन, म रहने छैन, यो प्रक्रिया राजतन्त्रका लागि पनि जस्ताको तस्तै लागू हुन्छ। राजतन्त्र पनि नाशवान छ, कुनै न कुनै दिन यसले समाप्त हुनैपर्छ। राज्य सेना पार्टी सबै नाशवान छन्। राजा फेरि पनि नबोलेको देखेपछि बर्बरिकले अप्ठ्यारो मान्यो। राजाको मनमा के छ? के उनी आफ्नो कुरा खाइरहेका छन्? कि उनीभित्रको सिम्म जागेको हुनाले त्यसलाई जबरजस्ती दबाउन ममताको च्यादर ओढेका हुन्? जेसुकै होस्, अहिले मौका मिलेको छ, फेरि यस्तो मौका मिलिरहन्छ भन्ने कुनै टुङ्गो छैन, त्यसैले यसैपालि सबै काम सिद्धाउनुपर्छ, बर्बरिकले मनमनै निष्कर्ष निकाल्यो। महाराज, हामीले आफ्नो जीवनलाई सार्थक बनाउने हो भने आफूलाई जनताको नजिक लैजानुपर्छ, उनीहरूको सुख दुःखको साथी हुन सक्नुपर्छ। जनताले अहिले पनि दरबार र हामी एउटै हौँ भन्ने विचार बोक्न सकेका छैनन्। जनता पार्टीका नेताहरूलाई हाम्रा मान्छे हुन् भन्ने ठाउँमा पुगेका छन्। अधिकार ओगटेर कोही बलियो हुँदैन, त्यो तानासा हुनसक्छ, तर त्यो बलियो हुन सक्दैन। महाराजका पुर्खा पृथ्वीनारायण शाहले प्रजा मोटा भए दरबार बलियो हुन्छ भनेर त्यसै भन्नुभएको होइन। राजाले दुनियाँको सुख सुविधामा ख्याल पुर्याउनुपर्छ भन्ने आफ्ना सन्तानका लागि जारी गरिएको निर्देशन हो यो। राजा र राजनीतिक दलका नेताहरू बीच भएको सम्झौताले महाराजलाई जनताको हितचिन्तक बनाएको छ, देशको राष्ट्रवादी राजा बनाएको छ। यस्तो हुँदाहुँदै पनि राजतन्त्रको अन्त हुन्छ? राजाले प्याट्ट सोधेको वाक्य सुनेपछि बर्बरीको मन दङ्ग पर्यो। यसको अर्थ हो राजालाई उसको कुराले छुँदैछ। हामीलाई दिन जति प्रिय लागे पनि सूर्यले अस्ताउनै पर्छ महाराज। महाराजले राजतन्त्र जोगाउन जति प्रयत्न गरे पनि एक न एक दिन राजतन्त्रको अन्त हुन्छ हुन्छ। राजतन्त्रको अन्त मात्रै होइन, कालान्तरमा हाम्रो पार्टी, मुलुकको राजनीतिक प्रणाली, अहिले हामीले सञ्चालन गरिरहेको सेना, प्रहरी र नोकरसाही सबैले समाप्त हुनैपर्छ। प्रकृतिको नियम हो यो। त्यसैले महाराजले राजतन्त्र मात्र समाप्त हुने भयो भनेर पिरिन मिल्दैन। जसरी व्यक्तिको रूपमा हाम्रो मृत्यु अनिवार्य छ, त्यसरी नै राजनीति, राज्य, राजतन्त्र सबैको अन्त पनि अनिवार्य छ। पृथ्वी रहेसम्म रहने भनेको हाम्रो कीर्ति मात्र हो। आफू बितेको 2500 वर्षपछि पनि गौतम बुद्ध विश्वको शान्तिदूत भएर बाँचिरहनु भएको छ। हामी सबै नेपालीको गौरव आधार बनेर उहाँको शान्ति सन्देश विश्वभरि फैलिरहेको छ। त्यसैले प्रत्येक व्यक्तिले आफूले गर्नुपर्ने भनेको पछिसम्म कीर्ति राख्ने कामहरू मात्रै हुन्। लामो सन्डाटाको अन्त गर्दै राजाले भने, तपाईँ जस्तो निर्भीक र सिद्धान्तनिष्ठ नेपाली अहिलेसम्म मैले भेटेको थिइनँ, अब हामी छुटौँ। नमस्कार, बर्बरिकले बसेको ठाउँबाट उठ्दै भन्यो। नमस्कार, तपाईँलाई पछि पनि म बोलाउन सक्छु। साँझको बतासले बाहिर पातहरू उडाइरहेको थियो। बर्बरिक स्वाभाविक पाइला चालेर दरबारको आँगनमा हिँड्न थाल्यो। यसपालि तपाईँ राजनीति र समाचारको केन्द्र भन्नुभएको छ, लेखकले कुर्चीमा बस्ने बित्तिकै यसरी हतारिएर भन्यो, मानव उसले फेरि बोल्न पाउने समय छैन छैन। राजासितको भेटले मुलुकको राजनीतिक वृत्तमा एउटा तरङ्ग ल्याइदिएको छ। कोही छक्क परेका छन्, कोही आक्रोशित भएका छन्। लेखक एकछिन रोकियो। तपाईँको चीन भ्रमणले पनि मान्छेलाई गम्भीर बनाइदिएको छ कि? कसैले तपाईँसँग कुरा गरेको छैन? राजासँगको भेटको कुरा त बुझिने खालको भयो रे लौ, तर चीन भ्रमणका बारेमा किन चौचौ? यसअघिको कलकत्तामा भएको अन्तर्राष्ट्रिय सम्मेलनबाट फर्किएपछि तपाईँले आफै अघि सरेर पत्रकार सम्मेलन गर्नुभएको थियो र नेपाली क्रान्तिमा आएको सकारात्मक परिवर्तनको मूल कारण कम्युनिस्ट पार्टीको लोकतान्त्रिकरण नै हो भन्ने हाम्रो मान्यता अन्तर्राष्ट्रिय जगतमा सम्प्रेषण गरेर आयौँ भन्नुभएको थियो। तर चीनबाट फर्केपछि तपाईँले पत्रकार सम्मेलन त गर्नु भएन भएन, एउटा सार्वजनिक वक्तव्य पनि जारी गर्नु भएन। तर मैले तीन तीनवटा अखबारमा हामी कसरी चीन गयौँ, चिनिया मित्रहरूले हामी प्रति कस्तो सद्भाव देखाए भनेर आफ्ना कुरा राखिसकेको छु। मान्छेलाई त्यतिले पुगेन अरे, लेखक हाँस्यो। लेखकले बोल्दै गर्दा दुब्ली पातली महिला एउटा ठुलै ट्रेमा चार कप चिया लिएर बैठकको ठाउँ छिरिन्। अहिले बर्बरिक लगनटोल दक्षिणको गुप्त स्थानमा बस्दैन थियो, ऊ बस्थ्यो एउटा मध्यमवर्गीय परिवारले धान्न सक्ने डेरामा। बाहिर घमाइलो बरन्डाभित्र पस्ने बित्तिकै बैठक कोठा, बैठक कोठाको दुई भित्तामा एक एक कोठा अनि तेस्रो भित्तामा दुई ढोका भएको एउटा फ्ल्याट जस्तो लाग्ने त्यो डेरा एउटा शक्तिशाली महासचिवका लागि साँघुरो हुनुपर्थ्यो, तर बर्बरीका लागि त्यो सन्तोषको बसाइ थियो। तपाईँहरू बिच चिन्जान छ? बर्बरीले दुवैको अनुहार हेरेर सोध्यो। फागुनमा जाँदा मैले उहाँलाई घरमा भेटेको थिएँ, लेखकले हाँस्दै भन्यो। काकीले भीष्म कमरेडको जान, तर हामी जस्तो होइन, उहाँ पनि भीष्मजी जस्तै नेता हो भन्नुभएको थियो। खुसुक्क सबै हाँसे, खुसीको हाँसो। तपाईँहरूको औपचारिक चिन्जान भएछ मैले थाहै नपाएँ, उज्यालो अनुहार भयो बर्बरिकको, तर मैले उहाँलाई पहिले किन देखिनछु भन्ने लागिरहेछ, लेखकले सामान्य टिप्पणी गर्यो। यो कसैसँग सोधेको प्रश्न पनि थिएन, किनभने उहाँको कार्यक्षेत्र थियो मोरङ जिल्लामा। नसोधे पनि बर्बरिकले खुलासाको जवाफ दियो, हामी दुवैले आफ्नो कार्यक्षेत्र थियो। तपाईँ र मेरो भेट प्रायः काठमाडौँमै भइरह्यो, त्यसैले तपाईँले सीताजीसँग भेट हुने अवसर पाउनु भएन। अब राजनीति खुला भयो, हामी सँगै बस्न थालेका छौँ, त्यसैले अब तपाईँहरूको भेटघाट पनि नियमित हुन्छ। तपाईँहरूको सन्तान? जिज्ञासा थियो लेखकको। अब उनीहरू पनि बटुलिन्छन्, बर्बरीको जवाफ सुनेर छक्क पर्यो लेखक। मतलब? उसको मनको आश्चर्य लुकेर बस्न मानेन। मतलब उनीहरू जनताको आश्रमै बाँचिरहेका थिए, सीताले भने। कस्तो कष्टकर जीवन, लेखकले सुस्केर हाल्यो। आमा एकातिर, बाबु अर्कातिर, छोरा तेस्राको घरमा, छोरी चौथाको घरमा, कल्पना गर्न पनि गाह्रो। तर हामी यसैमा अभ्यस्त थियौँ, बर्बरिकले हाँस्दै भन्यो। जनताका घर दैलाहरू हाम्रा आफ्नै घर दैला हुन्थे, शत्रुको निगरानीबाट हामीलाई बचाउने जनताले हाम्रा सन्तानलाई पनि रक्षा गर्छन् भन्ने हाम्रो विश्वास थियो। त्यसैले हामीले आपसी सल्लाहमै दुई मध्यमवर्गीय परिवारमा आफ्ना नानीहरू जिम्मा लगायौँ। राजनीति खुला नभइन्जेल हामी दुवै तिनका अङ्कल र आन्टी थियौँ। भर्खरै मात्र उनीहरूलाई आश्रय दिने सरिदै परिवारले हामी तिनका बाबुआमा हौँ भनेर जानकारी गराएका छन्। आउँदो हप्ता उनीहरू यहाँ आइपुग्नेछन्। कथा जस्तो जीवन, लेखकले उच्छ्वास छाड्यो। आफैले प्रत्यक्ष जानकारी नपाएको पत्याउनै नसकिने कुरासँगै चिया पनि घट्दै थियो। लेखकले पारिवारिक जानकारी नै अघि बढाउँदै सोध्यो। अब दुई नानीहरूसँगै भएपछि र तपाईँको जस्तो दायित्व बोकेको मान्छेले समय दिनै नसक्ने अवस्था भएको समयमा यो एक्लो डेरामा नानीहरू कसरी हुर्किन्छन्? हामीले त्यसको पनि बन्दोबस्त गरिसकेका छौँ, बर्बरिकले भन्यो। सीताजी स्थानीय पार्टी कमिटीमा सङ्गठित हुनुहुन्छ, उहाँ नानीहरूलाई सम्हाल्दै आफ्नो काम अगाडि बढाउन सक्नुहुन्छ। काठमाडौँमा भएको समयमा म पनि पारिवारिक काममा दौर्थ्यो, समय दिन सक्छु। पुरुष अघि अघि, महिला पछि पछि, लेखक हाँस्यो। त्यस्तो होइन, यसपालि सीताले हस्तक्षेप गरे। यो व्यवहार पार्टीले दिने जिम्मेवारीमा भर पर्छ। बर्बरिकजी पार्टीको महासचिव हुनुहुन्छ, उहाँ एउटा सभामा दुई घन्टासम्म श्रोतालाई बाँधेर राख्न सक्नुहुन्छ। प्रत्येक समस्याको राजनीतिक समाधान उहाँसँग हुन्छ, तर म त्यस्तो गर्न सक्दिनँ, न उहाँलाई सक्रियतामा चुनौती दिन सक्छु न वक्तित्वमा। त्यसरी अहिले बर्बरिकजीले दिनुभएको प्रष्टीकरण महिला पुरुष बीचको भेदभावसँग जोडिँदैन, यो हामीले पाएको पार्टीगत जिम्मेवारीले निर्धारण गर्ने विषय हो। लेखक, तपाईँ र हामी बीचको सम्बन्ध चाहिँ हामी नै बाँकी नै छ। हाम्रो पारिवारिक परिचयका पानाहरू एकपछि अर्को खोल्दै जानेछन्, त्यसैले अहिले पारिवारिक गन्थनको मैझारो गरौँ र तपाईँले सङ्कलन गरेका आपत्तिजनक समाचारहरूको बारेमा खुलासा लिन दिने काम गरौँ। मैले थालनीमै भनेको थिएँ, तपाईँ र राजा बीचको भेटले हाम्रो राम्रो सन्देश दिएको छैन जनतामा। जनतामा कि राजनीतिक वृत्तमा? बर्बरिकले सोध्यो। राजनीतिक वृत्तमै भनौँ, लेखकले स्पष्ट पार्यो। राजनीतिक वृत्त र जनता एकाकार भइसकेका छैनन् नेपालमा। जबसम्म राजनीतिक दलहरूले जनताका दैनन्दिन मागहरूलाई आफ्नो राजनीतिक कार्यसूचीमा समावेश गर्दैनन्, तबसम्म राजनीतिक दल र जनता एकाकार हुनै सक्दैनन्। म एउटा पार्टीको महासचिव हुँ, हामीले जनताको बहुदलीय जनवादलाई आफ्नो राजनीतिक कार्यक्रम बनाएका छौँ। कम्युनिस्ट पार्टी प्रजातन्त्रमाथि विश्वास राख्ने पार्टी हो भन्ने सत्यको उद्घोष हो यो। प्रजातन्त्रमा जनता सार्वभौम हुन्छन् भन्ने हाम्रो मान्यता हो। क्रान्तिपूर्व पनि सरकार बनाउन सकिन्छ भन्नुको अर्थ जनताको हितमा काम गर्ने शर्तमा मात्र हो। हामीले अगाडि सारेको बहुदलीय जनवादी मान्यताले सबै कुरो जनताबाट र सबै थोक जनताका लागि भन्ने सच्चाइको उद्घोष गरेको छ, तर अझै पनि प्रजातन्त्रमा जनता सार्वभौम भएको कति देख्न पाइएको छैन। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन प्रदीप नेपालको उपन्यास बर्बरिकको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, दार्चुलाको नयाँ नेपाल एफएम, बैतडीको रेडियो सनशेर, अछामको रेडियो रामा रोशन, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दैलेखको दुर्वतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोहलपुर, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटवलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएम, रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रूकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवन, मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जालपाबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी दोलखा जिरीको रेडियो हिमाली, खोटाङको हलेसी एफएम, रामेछापको रेडियो तीनलाल, रौतहटको नुन्थर एफएम, सर्लाहीको रेडियो एकता, ढुकढुकी एफएम र मुक्तेश्वर एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, भोजपुरको रेडियो चोमलङमा एफएम, रेडियो तेह्रथुम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, इटहरीको सप्तकोशी एफएम, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश सुनौं। राजनीतिक वृत्त र जनता एकाकार भइसकेका छैनन् नेपालमा। क्रान्तिपूर्व पनि सरकार बनाउन सकिन्छ भन्नुको अर्थ जनताको हितमा काम गर्ने शर्तमा मात्र हो। हामीले अगाडि सारेको बहुदलीय जनवादी मान्यताले सबै कुरो जनताबाट र सबै थोक जनताका लागि भन्ने सच्चाइको उद्घोष गरेको छ। तर अझै पनि प्रजातन्त्रमा जनता सार्वभौम भएको कतै देख्न पाइएको छैन। यो विश्वव्यापी अनुभव हो। एकपल्ट मत खसालेपछि सधैँका लागि जनता राजनीतिक पार्टीको कार्यक्रममा फनफनी घुम्ने प्रणालीलाई वास्तविक प्रजातन्त्र भनिँदै आइएको छ अहिलेसम्म। यो मान्यतै गलत हो। जनताका माग नै राजनीतिक पार्टीका कार्यक्रमको मूल हुने, जनताको सेवा गर्ने हदसम्मको सिद्धान्त मात्र पार्टीहरूको सिद्धान्त हुने अवस्था नआइन्जेल मुलुकमा वास्तविक प्रजातन्त्रको आगमन भएको मान्न सकिँदैन। हामीले भन्ने गरेको जनताको बहुदलीय जनवाद यसै अर्थमा अहिले भोक्सलनमा रहेका सबै पुँजीवादी प्रणालीभन्दा अगाडि छ, बर्बरिकले बतायो। तर तपाईँको लामो प्रशिक्षण पाएको म समेत तपाईँले राजासँग नभेटिदिएको भए हुन्थ्यो भन्ने सोचमा छु अहिले पनि। आफ्नो सोच फेर्नुहोस् अब, बर्बरिकले मुसुक्क हाँस्दै भन्यो। मैले आन्दोलनकालमा तपाईँसँग छलफल गरिरहँदा भनेको थिएँ, अहिले हामी र राजाबीच सम्झौता भएको छ। सम्झौता भएकै हुनाले यो आन्दोलनको समाप्ति होइन। अब भन्नुहोस्, राजाले मलाई भेट्न बोलाए, किन बोलाए उनीले जानुन्। त्यो मेरो जिम्मेवारीभित्र पर्दैन। उनले बोलाएपछि मैले कि त बहसबाट भाग्नु पर्थ्यो कि उनीसँग पनि छलफल गरेर सच्चाइको सन्देश दिने हिम्मत गर्नुपर्थ्यो। भागेर समस्याको समाधान हुँदैन, समाधानको लागि बसमा उत्रनै पर्छ। मैले त्यही काम गरेको हुँ। तर बजारमा तपाईँको कुरो कसैले पत्याउँदैन, लेखकले भन्यो। अरू कसैले पत्याइदिनुपर्छ भनेर मैले आग्रह पनि गरेको छैन। राजाले मलाई बोलाए, मैले उनीसँग कुरा गरेँ। राजालाई मेरो भनाइ कस्तो लाग्यो भनेर जान्ने समय अझै आइसकेको छैन। राजाले मैले भनेको कुरो खाए उनकै भलो हुन्छ, नखाए उनको शीघ्र विनाश सुनिश्चित छ। म तपाईँको भतिजो जस्तो भइसकेँ। अब त तपाईँले भनेका कुराहरू अक्षरशः सत्य छन् भन्ने म जान्दछु, तर तपाईँका नाममा जस्ता व्यङ्ग्यबाण आजभोलि चल्न थालेका छन्, तिनले नराम्ररी बिझाउँछ मलाई। तपाईँलाई बिझाउँदैन? अह, बिझाउँदैन, बर्बरिकले फेरि हँसिलो अनुहारले भन्यो। हिजो राजालाई चुनावी मैदानमा उत्रिन आह्वान गर्दा कतिले त्रास र कतिले शौर्यको सन्देश दिएका थिए मलाई। त्यति बेला पनि म फुर्किन सकिनँ। विश्वको कम्युनिस्ट आन्दोलन तीव्र गतिमा ओह्रालो लागिरहेको समयमा त्यो अमेरिकी पत्रिकामा कार्ल मार्क्स लिभ्स इन नेपाल भनेर मेरो लेखक परिचय दिँदा मैले कुनै अहम अनुभूत गर्न सकिनँ। नेपाली क्रान्तिमा मैले निर्वाह गर्ने भूमिकाप्रति म सधैँ सन्तुष्ट छु। मान्छेले के भन्छन् भनेर म साह्रै चिन्तित हुँदिनँ। प्रत्येक मान्छेलाई आफै बुझ्ने र महसुस गर्ने मौका दिनुपर्छ भन्ने मेरो मान्यता हो। यो मेरो अनुभव पनि हो। मैले कम्युनिस्ट पार्टीले बहुलवादलाई स्वीकार गर्नुपर्छ भन्दा आफ्नै सहकर्मीबाट विरोधको सामना गर्नु पर्यो। बहुदलीय जनवादको मेरो प्रस्ताव पार्टीको सर्वोच्च निकायमा अल्पमतमा पर्यो, तर मैले हार मानिनँ। पटक पटक छलफल गराएरै त्यसलाई मैले पार्टीको सम्पत्ति बनाएँ। त्यसैले अहिले तपाईँ हामीले कुनै चिन्ता बोकिरहनु पर्दैन। राजालाई चुनावको चुनौती दिने पनि मै हुँ र राजासँग एकान्तमा गएर भेट गर्ने पनि मै हुँ। लेखक भाइ, उहाँको यो अटेर गर्ने बानी चाहिँ गजबकै छ। सीताले विषयमा भनी, म मोरङमा काम गर्दाको कुरा भयो। हाम्रो विवाह भएको जानकारी साह्रै थोरै साथीलाई मात्र गराइएको थियो, तर मैले मभन्दा अगाडि उहाँका दुईवटा विवाह भइसकेको हल्ला सुने। पहिलो बिहे पहाडमै बाहुनकी छोरीसँग र दोस्रो चाहिँ मोरङको इटहरातिरकी पञ्चायती स्वयंसेविकासित। यो हल्ला सुनेको महिना दिनपछि उहाँसँग मेरो भेट भयो। मैले हाँस्दै तपाईँका तीन तीन श्रीमती पो भएछन् भनेर सोधेकी थिएँ। यसो गम्भीर हुनुहोला, प्रतिवाद गर्नुहोला भनेर सोचेर मैले यो कुरा उठाएकी थिएँ। उहाँले त हाँसेर तीन बिहेको अध्याय समाप्त गरिदिनु भयो। कहिलेकाहीँ त त्यस्ता बगवादको खण्डन गर्नुपर्छ नि भन्छु म। पटक्कै मान्नुहुन्न, सीताको गुनासो थियो। मैले पनि सुनेको थिएँ यस्तो हल्ला, लेखकले हाँस्दै भन्यो। मैले काकीलाई, काकी तपाईँका भीष्मजीका बारेमा त गाउँघरतिर यस्तो हल्ला छ नि मात्रै के भनेको थिएँ। काकीले झन्डै मार्नुभयो गाली गरेर। तपाईँ कहिलेकाहीँ हदै अटेरी जस्तो, बेवास्ती जस्तो भइदिनुहुन्छ, लेखकले हाँस्दै भन्यो। आफूलाई लागेपछि लाग्यो लाग्यो जस्तो। अरू कतैले पहिले पनि यस्तो भन्ने गरेका छन् उहाँलाई, सीताले भनी। मैले पनि कतिपय सन्दर्भमा उहाँलाई राजनीति गर्ने सम्झौता पनि गर्न सिक्नुपर्छ भन्छु, मान्नुहुन्न। आज तपाईँ र मेरो कुरो मिल्यो, सायद अब अलिक फरक ढङ्गको व्यवहार थाल्नुहुन्छ कि। बर्बरिक हाँस्यो, पूर्णिमाको जुन जस्तो हाँसो, उज्यालो, शान्त, शीतल र शुभ्र। राजनीतिमा सम्झौता नगर्ने भए म अहिलेको जनआन्दोलनको निष्कर्षसँग सहमत हुने नै थिइनँ। सम्झौता र अडान फरक फरक विषय हुन्। नेपाली कम्युनिस्ट आन्दोलनको भविष्य यसको प्रजातन्त्रीकरणसँग जोडिएको छ। यो मान्यतामा म कसैसँग सम्झौता गर्न सक्दिनँ। प्रजातन्त्रलाई हामी जति बढी आत्मसात गर्छौँ, हाम्रो भविष्य त्यति नै बढी उज्यालो हुन्छ भन्ने सच्चाइका विरुद्धमा उभिनै सक्दिनँ। तर सम्झौता गरिएको राजासँग भेट्न हुन्छ कि हुँदैन, अङ्ग्रेजी अखबारलाई मैले अन्तर्वार्ता दिनुहुन्थ्यो कि हुँदैन थियो, जस्ता कुराहरू वर्तमान र भविष्यको राजनीतिका लागि असान्दर्भिक विषय हुन्। कुनै एक वा हजारले विरोध गर्यो भन्दैमा त्यसलाई मैले स्वीकार गर्नुपर्छ भन्ने दबाब मलाई मान्ने हुँदैन। तर तपाईँको मार्क्सवाद लेनिनवादले त्यस्तो प्रजातन्त्रलाई मानमनि त राख्दैन नि, लेखक पनि हट्टी हुँदै गइरहेको थियो। मार्क्सवाद लेनिनवादले प्रजातन्त्रमाथि विश्वास गर्दैन भने त्यो पनि समाप्त हुन्छ, हामीले बचाउन खोजे पनि त्यो समाप्त हुन्छ। तर मार्क्स प्रजातन्त्र विरोधी थिए भनेर म मान्न तयार छैन, तपाईँलाई सायद थाहा छैन। बर्बरिक एकछिन रोकियो। मार्क्सको जीवनको एउटा ठूलो हिस्सा पत्रकार भएर बितेको थियो। उति बेलाका शासकहरूले मार्क्सको स्वतन्त्रतालाई बन्दी बनाउन गर्न सकिने जति कसरत गरेका थिए। पत्रिकामाथि प्रतिबन्ध लगाउने, देश निष्कासनको सजाय दिएर मार्क्सलाई शास्ति दिने काम पटक पटक गरिएको थियो। निरङ्कुशताका कारण आफ्नै जीवनमाथि ठूलो शास्ति भोग्ने काल मार्क्स जस्ता महान दार्शनिक व्यक्तिगत स्वतन्त्रताका विरोधी भए होलान् भन्ने मलाई लाग्दैन। अध्ययन गर्न बाँकी होला, तर कार्ल मार्क्स कुनै हिसाबमा पनि व्यक्तिगत स्वतन्त्रताका विरोधी थिएनन् भन्ने निष्कर्षतिर म जाँदैछु। त्यसका लागि मैले रिमाल कमरेडलाई स्वतन्त्रताका बारेमा मार्क्सले कतै केही भनेका छन् कि खोज्नुहोस् भनेर अराएको पनि छु। वा क्या जब्बर विश्वास, लेखक फेरि हँसिलो भयो। नेपाली कम्युनिस्ट आन्दोलनको सफल भविष्यका लागि प्रजातन्त्रको विकल्प छैन भन्ने तपाईँको ठोक्वा निष्कर्षलाई सलाम। तर अब बहस सकियो होला भन्ने ठाउँमा बर्बरिक पुग्नै आँटेको बेलामा लेखक फेरि बोल्न थाल्यो। राजाको कुरा अब उठाउँदिनँ, म तपाईँका तर्कहरूसँग सहमत पनि भएँ, तर आफैले बनाएको संविधानलाई तपाईँले तिरस्कार गर्ने कुरो त ठिक भएन नि। तर मैले त संविधानलाई तिरस्कार गरेको छैन, बर्बरिकले लेखकलाई सम्झाउन खोज्यो। यो चाहिँ म पनि पत्याउँदिनँ, लेखक हाँस्यो। संविधान जारी भयो, सबैले यसलाई एसियाकै उत्कृष्ट संविधान पनि भने। यो उत्कृष्ट छ कि छैन त्यो भविष्यले बताउने हो, तर त्यो संविधान निर्माण गर्ने थलोमा तपाईँकै पार्टीका दुई दुईजना विज्ञहरू थिए। तिनले तपाईँसँग नियमित सम्पर्कमा रहेर संविधान लेखनमा तपाईँका विचारहरू प्रभावित पनि गरेकै हुन्। यो संविधान स्वीकार गर्न योग्य थिएन भने त्यति बेलै बहिष्कार गर्नुपर्थ्यो, निर्मल लामाले जसरी। तर त्यसो त तपाईँले गर्नु भएन, संविधान घोषणा हुन्जेल चुप लागेर बस्नुभयो। संविधान जारी भएको लगत्तै तपाईँले संविधानका फलाना फलाना विषयमा हाम्रो सहमति छैन भन्नुभयो। म त चित्त बुझाउँला, तर काङ्ग्रेसले त गोरुचुरा नै गर्यो नि। लेखक, अबुझलाई बुझाउन उसै पनि गाह्रो हुन्छ, त्यसमाथि बुझी बुझी बुझपचाउनेलाई बुझाउन मलाई जाँगर पनि चल्दैन। तर तपाईँलाई त मैले बुझाउनु पनि पर्छ र बुझाउन सक्छु पनि। नोटबुक निकालौँ, लेखकले आग्रहको स्वरमा भन्यो। पर्दैन, मेरो कुरा सुनेपछि तपाईँलाई एकै क्लासमा कण्ठ हुने कुराहरू राख्दैछु म। मैले तपाईँलाई पटक पटक भन्दै आएको छु, यो आन्दोलन विजय होइन, सम्झौतामा टुङ्गिएको हो। हामी राजनीतिक दलहरूले राजासँग सम्झौता गरेका हौँ, इच्छा भए पनि नभए पनि राजाले पनि हामीसँग सम्झौतै गरेका हुन्। सम्झौतामा कतिपय विषयहरू हामीले छाडेका छौँ, राजाले पनि बाध्य भएरै भन्दा हुन्छ, आफ्नो निरङ्कुश महत्वाकांक्षा त्यागेका छन्। यो आन्दोलन यतिमै रोकिनु हाम्रो बाध्यता थियो, किनभने हाम्रो सहयात्री नेपाली काङ्ग्रेस यो बिन्दुभन्दा अगाडि जाने अवस्थामा थिएन। त्यसले उसका लागि यो संविधान नेपाल मात्रै होइन विश्वकै उत्कृष्ट संविधान हुन पुग्यो। हाम्रो अगाडि त दर्जनौ मुद्दाहरू छरपस्टिएका छन्। काङ्ग्रेस मूलत मध्यम वर्गको राजनीतिक पार्टी हो, हामी त श्रमजीवी जनताका प्रतिनिधि हौँ, त्यसैले हाम्रो मागहरू अझै पुरा भएका छन्। राज्यको कुनै धर्म हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो। नेपालमा जति पनि भाषा प्रचलनमा छन् तिनीहरू सबै राष्ट्रभाषा हुन् र नेपाली चाहिँ राज्यको सम्पर्क भाषा हो। यिनलाई हाम्रा खुद्रा माग भनिदिए पनि हुन्छ। हाम्रो मूल माग जसलाई यो संविधानले सम्बोधन गर्नै सक्दैन त्यो राजा बिनाको प्रजातन्त्र हो। काङ्ग्रेस राजा र हामी बीचको सबैभन्दा ठूलो भिन्नता पनि यही हो। राजतन्त्रको अन्त नहुँदासम्म राज्य सत्तामा जनताको प्रत्यक्ष हस्तक्षेप हुनै सक्दैन। त्यसैले जनताको बहुदलीय जनवादको खाका कोरिरहँदा मैले जनताको भन्ने शब्दमा विशेष जोड दिएको हुँ। बहुदल र जनवाद त जसले पनि भन्न सक्छ, तर जनताको बहुदलीय जनवादमा समुदायको सक्रिय शक्तिशाली र निर्णायक हस्तक्षेप हुनुपर्छ राज्य सत्तामा भन्ने मान्यता स्थापित गरिनुपर्छ भन्ने हाम्रो सोच हो। क्रान्तिपूर्व पनि आफ्नो कार्यक्रम लागू गर्न सकिन्छ भने सरकार सञ्चालनको जिम्मेवारी लिनुपर्छ भन्ने मेरो प्रस्ताव हो। सुधारहरू क्रान्तिका सहउत्पादन हुन् भन्ने हामीले पढेको सिद्धान्तले मलाई बलको हिंसा होइन समुदायको सक्रिय पहल कदमीमा हामीले बहुदलीय जनवादको यात्रा जारी राख्नुपर्छ भन्ने ठाउँमा पुर्याएको हो। त्यो काट्टो खाने बाहुन, तातेको अनुहार, रगत छाद्न खोजेका आँखा र जथाभावी घुमिरहेका हातहरू मर्काउँदै गोमाले गाली गरी हाम्रा महाराजलाई गाली गर्ने त्यसलाई मैले जाने छ। ऐ दिदी, मातेर त्यसरी जथाभावी नपल त, भीष्मजीले महाराजलाई कहिले गाली गरे? बरु तिनले त अहिले महाराजले कु गर्दैनन् पो भनेका छन्। नकर त साखुल्य भएर त्यसले मेरा महाराजलाई गाली गर्यो, त्यो बाहुनले त्यसरी मेरा महाराजलाई गाली गर्न पाउँछ? त्यसका दिन गएका हुन, अब मैले जाने छ त्यसलाई। ओइ दिदी, मेरा होटलमा बसेर जथाभावी नभएको त? होटलवालाले हकारेको भाकामा भन्यो, तिमी पो दरबार पसे कि, तिम्रो लागि राजा महाराजाहरूले हेरविचार गर्लान्, म त एउटा सामान्य होटल चलाउने मान्छे हुँ, यहीँ बसेर भीष्मजीलाई जथाभावी गाली गर्दा मेरो रक्षा गरिदिने कोही पनि हुँदैनन्। होटलमा थियो हाम्रो लेखक, उसलाई गोमा पात्र अनौठी लागिरहेको थिए, किनकिन उसलाई गोमाले धेरैभन्दा धेरै कुरा गरोस् भन्ने लागिरहेको थियो। एकपल्ट भनिसकेपछि फेरि कचकच नगराइ सन्ते मोरा, अहिले रिस उठ्या बेलामा तेरो होटेल सोटेल केही भन्दिनँ म, को हो त्यो बाहुन देवता तुल्य हाम्रा महाराजलाई जथाभावी वचन लाउने? ओइ दिदी, चुप लागेर यहाँबाट निस्किन्छौ कि पुलिस बोलाएर बाहिर निकाल्न लाउँ? सन्ते भनी गोमाले हकारेको होटलवालाले भन्यो, तिम्रा पो महाराज होलान्, 30 वर्ष दरबार बसेको तिम्रा साई सेना पनि होलान्, दरबारले टन्नै पैसा दिएर विदा गरेको हुनाले तिमीसित पैसा पनि होला, मसँग त केही छैन। भाषण सुन्नेहरूले सुन्यो भने मेरो होटेल डाङडुङ भत्काइदिन्छन्, कि चुप लाग कि यहाँबाट गइहाल। धेरै नकरा सन्ते मोरा, गोमाको रक्सी अझै गलेको थिएन, 3 पानी त थिएन त्यो, 6-7 पानी नै हुँदो, तर गोमालाई लागिहाल्यो। अब गए यो बाहुनका दिन, मोरा महाराजलाई गाली गर्ने, यो त गयो गयो, अब धेरै कचकच गरिस् भने तेरो होटेल पनि उडाइदिन्छु, चुप लागेर बस। तपाईँलाई झनन रिस उठ्ने गरी ती बाहुनले के भने दिदी? फकाउने पारामा राधाकृष्ण देउजाले सोध्यो। तँलाई किन चाहियो? गोमा देउजातिरै लागि, राधाकृष्ण हाँस्दै जुरुक्क उठ्यो। आज दिदी घर पुग्दिनन्, मालपानी धेरै नखुवाउनुहोस् है सन्तु दाई, अभर पारिन् बेकाममा। राधाकृष्ण होटलबाट बाहिर निस्कियो। राधाकृष्ण उठेको हुनाले लेखक पनि उठ्नै पर्थ्यो, तर उसलाई गोमाको भाषण छोडेर हिँड्न मन लागेको थिएन, किन लेखक स्वयंलाई थाहा थिएन। उसले च्याप्पै समात्यो राधाकृष्णलाई। भीष्मसँग सधैँ सँगै हिँडिरहने लेखकलाई राधाकृष्णले आफू जस्तै साथीका रूपमा चिनेको थियो। यी दिदी किन यसरी फनफनेकी हुन्? लेखकले सोध्यो। यी दिदी पहिले दरबार बसेकी हुन्, यिनी दरबार मात्र होइन दरबारसँग 7 पुस्ताको सम्बन्ध भएकालाई यिनी महाराज भन्छन्। यिनले महाराज भनेका राजा नै हुन् भनेर भन्ने ठाउँ छैन, त्यो राज खानदानसँग जोडिएको कुनै पनि मान्छे हुनसक्छ। अघि भीष्मजीले राजा आफै कु गर्दैनन् तर उनका भाइ भारदारबाट कु हुने सम्भावना छ भनेर भाषण गरेपछि यिनी फनफनिएकी हुन्। रक्सी लागुन्जेल अब यिनलाई कसैले सम्झाउन र रोक्न सक्दैन, रक्सीले माथेपछि यिनी आफै आफूलाई महाराज बनाउँछन्। हिँड्नुहोस् चाउ, राधाकृष्णले भन्यो। राजा वीरेन्द्रलाई चुनावमा आउन खुला चुनौती दिएर भाषण गर्दा पनि मैले मान्छे रिसाएको देखेको थिइनँ, लेखकले भन्यो। तर अधिराज कुमार भनेर भाइ भारदारको मनसाय झल्काउने एक वाक्य बोल्दा यी मैला किन यसरी बौलाएकी होलिन्? मेरो मथिङ्गल रन्थनी नै थालेको छ, एकछिन नबोली यिनका कुरा सुनाउन, अहिले यी दिदी कराएकी होइनन्, उनले तन्काएको रक्सी र दरबारको चाकरी कराएको हो। जाउँ हिँड्नुहोस् घरतिर बरु, आज आरामले बसौँ। भोलि भीष्मजीको कार्यक्रम सिन्धुपाल्चोकको चौतारामा छ, त्यहाँ पनि पुगौँ। यसपालि एक हप्ता उहाँसँगै हिँडौँ हामी। पर्सि सिन्धुपाल्चोकमै 12 बजेमा पिस्करका शहीदहरूप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको छ। त्यहाँको कार्यक्रम सकेर उहाँ दोलखाको चरीकोट जानुहुन्छ। चरीकोटबाट रामेसाबको मन्थली हुँदै उहाँ सिन्धुलीतर्फ लाग्नुहुन्छ। मन्थलीसम्म हामी पनि साथी बनौँ। म मन्थलीबाट फर्किन सक्दिनँ, लेखकले भन्यो। म भीष्मजीलाई यो यात्राभरि साथ दिने योजना बनाएर उहाँको पछि पछि लागेको हुँ। आफूप्रति अत्यन्तै व्यवस्था गर्ने उहाँको बानी छ। नजिकबाट साथ दिने काममा एकजना सहयोगी चाहिन्छ भनेरै म यो यात्रामा निस्केको हुँ। आज भीष्मजी धुलीखेलमा बस्नुहुन्छ, हामी हाम्रो घरतिरै बसौँ। खर्च कटौतीको प्रस्ताव भयो, राधाकृष्णले हाँस्दै भन्यो। भोलि बिहानै उहाँलाई होटलमै भेट्ने गरी हामी निस्क्यौँला। राधा, मेरो मनमा एउटा आन्दोलन चलिरहेको छ, हलुङ्गा पाइला चाल्दै लेखकले भन्यो। भीष्मजीको जीवनमा डरलाग्दो थ्रेट थोपरिँदैछ भन्ने लाग्न थालेको छ मलाई। उहाँमाथि बैतडीमा ठूलो आक्रमण हुन सक्थ्यो, पुलिस पनि त्यति बेला रमिती मात्र भइदिएको थियो। स्थानीय साथीहरूले एक प्रकारको लडाइँ लडेरै उहाँलाई जोगाउनु भएको थियो। डडेलधुराबाट कैलाली फर्किँदा अक्करमा बाटो अवरोध गरेर मण्डलीहरूले उहाँलाई झन्डै भिरबाट खसालिदिन खोजेका थिए। साथीहरूले नै त्यहाँ पनि जोगाउनु भएको थियो। त्यसैले आज तपाईँसँग एउटा प्रस्ताव राख्न मन लागेको छ मलाई। कस्तो प्रस्ताव? तपाईँ ब्ल्याक बेल्ट हुनुहुन्छ, तपाईँ जस्तो साथी भीष्मजीसँगै हिँड्नु भए उहाँलाई राम्रो सहयोग हुने थियो कि? कति दिनको यात्रा हुन्छ? यसपालिको यात्रा यस्तै 21 दिनको होला। राधाकृष्ण केही बोलेन, तर तपाईँले आफू सुरक्षाका खातिर सँगसँगै हिँडेको भान पनि दिनुहुँदैन, लेखकले लुरुलुरु हिँडिरहेको राधाकृष्णको अनुहारतिर निहालेर हेर्दै भन्यो। तपाईँ पनि प्रचार अभियानको एउटा सहयात्री हुनुहुन्छ भन्ने कुरामा भीष्मजीलाई तपाईँले विश्वस्त गराउनुपर्छ। अब तपाईँ र मेरो यात्रा 3 हप्तासम्मसँगै हिँड्ने भयो, राधाकृष्णको निष्कर्ष सुनेर लेखकको मनमा झलमल काम लाग्यो। तर प्रकृतिको घाम अघि नै अस्ताइसकेको थियो। थाकेको साँझमा राधाकृष्ण र लेखक घरभित्र छिरे। अभियानको खर्च कटौती गर्न लेखक प्रायः आफूले चिनेका साथीहरूसँग बस्थ्यो, कोही नहुँदा मात्र ऊ टोलीको सदस्यका रूपमा उपस्थित हुन्थ्यो। कहिलेकाहीँ भीष्म आफै उसको खोजीनीति गर्थ्यो, अलग्गै किन बसेर भनेर पनि खै पनि गर्थ्यो। तर लेखक भीष्मलाई सम्झाउने पारामा भन्थ्यो, तपाईँलाई चाहिँदा म सधैँ हाजिर हुन्छु, अरू बेलामा म आफ्ना साथीभाइसँग बसेर प्रचार अभियानको यो यज्ञलाई सघाउने काम नै गरिरहेको हुन्छु। गन्थन मन्थनमै साँस डर्यो। खाना खाएपछि एकछिन भीष्म अभियानको चर्चा गरेर उनीहरू दुवैजना सुते। थाकेको हुनाले मस्त निदाएको थियो लेखक। सपना हो कि विपना हो थाहा भएन उसलाई। गोमा बनेपाबाट काठमाडौँ जाने बसमा चढी, बस खाली खाली थियो। गोमा ढोका छेउको सिटमा बसी, ठुलो ज्यान बोकेकी गोमाले बसका दुवै सिट कब्जा गरी। एकैटा मलाई 2 सिटको टिकट काटिदिए। कन्डक्टरको अनुहार उज्यालो भयो। बस बनेपाबाट घ्यारेर गर्दै काठमाडौँतिर लाग्यो। अनौठो, त्यो त कतै नरोकी काठमाडौँ सहरभित्र छिर्यो। झन अनौठो, अरू बसहरू जसरी आफ्नो पार्कमा नछिरेर त्यो जमलबाट उकालो पो लाग्यो। झन अनौठो लाग्यो लेखकलाई। राधाकृष्णको घरमा सुतेको मान्छे जमलबाट उकालो लाग्दा त आफू पनि बसको पछाडिको सिटमा बसिरहेको भेटियो। सडकमा कतै नरोकी बस बुढानील कण्ठतिर लाग्यो। बसले शिक्षण अस्पताललाई पछाडि पार्यो, बाँसबारी छाला जुत्ता कारखानालाई पनि त्यसले पछाडि पार्यो। लेखकको आँखामा एउटा ठुलो जङ्गल देखा पर्यो। त्यही जङ्गलभित्र फुत्त बस्यो बस। जङ्गलभित्रको ठुलो घरको फराकिलो आँगनमा उनीहरू चढेको बस छिर्यो। माथेकी गुमा बसबाट ओर्ली, उसले लेखकलाई भने, ओइ आइज मसँगै। बसबाट यसो भएर ओह्राली। मान्छेहरू छ्याप्पै बसेका थिए आँगनमा। मधुर ध्वनि निकालेर शेक्सपियरकालीन सङ्गीत गुन्जिरहेको थियो वातावरणमा। सबैलाई आँगनमै छोडेर गोमा घरभित्र छिर्यो। आमा भित्र नजानु होला, विदेशी महिला आएकी छन्, एउटा टहलुवाले भन्यो। सधैँ जङ्गिरहने गोमा थपक्क भुइँमा बसी, तर लेखक फुत्त छिर्यो। टहलुवाले उसलाई रोक्नै भ्याएन। प्रिन्स, यु निड टु थिङ्क सिरियसली। कालो कपाल, लाम्चो अनुहार भएकी त्यो अग्ली विदेशी महिला अगाडिको सोफामा बसेको गजधम्मे मान्छेलाई सुनाउँदै थिए। सुसान, तिमीले यो कुरा दाजीलाई सुनाउनुपर्छ। आई एम फुल्ली हेल्पलेस, म केही गर्न सक्दिनँ। किङसँग मैले कुरा गरिसकेँ, उनले मेरो कुरा खाएनन्। एउटा कुरा प्रष्ट भनौँ, तिम्रा दाजु अब काम लाग्ने मान्छे रहेनन्। विश्वभरिको कम्युनिस्ट आन्दोलन समाप्तिको डिलतिर लागिरहेको समयमा तिमीले त्यो कम्युनिस्ट पार्टीको महासचिवलाई भेट्नै हुँदैन थियो। महारानीले भन्दै थिएन, राजाले भेटेको मात्र होइन रे, त्यो महासचिवले ठाडे राजालाई पञ्चायत मात्र होइन राजतन्त्र पनि समाप्त हुन्छ समेत भन्यो रे। राजा हुनुको दम्ब छोड्नुहोस् र जनतासँग मेलजोल बढाउनुहोस् पनि भन्यो रे। सुशान्तले कम्युनिस्ट पार्टीको त्यो महासचिवलाई गाली गरिरहे। प्रिन्सले हाँ हुँ नगरी गाली सुनिरह्यो। सुशान्त, यी सबै कुरा महारानीले मलाई बताउनु भएको छ। उहाँ पनि दाजीसँग दिक्क हुनुहुन्छ, बट सी इज अल्सो हेल्पलेस। प्रिन्स, सधैँभरि कोही पनि हेल्पलेस हुन सक्दैन। मैले मेरो राष्ट्रपतिको जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ। यु सुड सपोर्ट मी। त्यसका बारेमा तिमीले कुनै चिन्ता लिनु पर्दैन। दाजीको ताल देखेर मै भरमल लिएको छु। अहिले कम्युनिस्टको हाउ बढेर तिमी जति चिन्तित छौ त्योभन्दा कम चिन्तित छैन म। त्यसैले तिमीलाई सपोर्ट गर्ने होइन, म आफैले आफूलाई सपोर्ट गर्नुपर्ने अवस्थामा पुगेको छु। हाम्रो देशको इतिहास तिमीलाई थाहै छ। बुबा हजुरले बडो कष्टले आर्जेको यो राज्य दाजीको कारणले फिस्सा समाप्त हुने सम्भावना झन्झन बढेको छ। तिमीले महासचिव भनेको त्यही भीष्म भन्ने मान्छेको लयलयमा लागेर त होला। दाजी हजुरले पुराना कमिज सुरुवालहरू मात्र राम्रा बनाउन पुरानो दर्जीलाई दरबार बोलाई बक्सेछ। यो त अति नै भयो। आजभोलि त प्रत्येक बिहानीले मलाई चिन्ताको उपहार दिन थालेको छ। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ। अर्को साता बर्बरीको पाँचौं श्रृङ्खला लिएर आउनेछौ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।